بسم الله الرحمن الرحيم. اللهم صل على محمد وآل محمد. تو ہماری گفتگو جو تھی جس کو آج ہم کنٹینیو کر رہے ہیں، جس کو پچھلی دفعہ ہم نے شروع کیا تھا دعا معارف در دعا معصومین علیہ السلام میں، تو وہ دعا نمبر 42 ہے صحیفہ سجادیہ میں، اور دعائے ختم القرآن کہ قرآن ختم کرتے وقت جو امام علیہ السلام دعا پڑھتے تھے، جس کی قرأت فرماتے تھے. اور یہ دعا حالانکہ مطلب دعائے ختم القرآن ہے، اور نارملی جو ہم جو دعا پڑھتے ہیں وہ کافی مختصر سی ہوتی ہے، لیکن یہ دعا بہت طولانی ہے. اور اس دعا کے اندر جو ایک بڑا یعنی فائدہ ہے اس دعا کو پڑھنے سے اور اس کو ڈسکس کرنے سے، وہ یہ کہ اس کے ذریعے سے قرآن کی بڑی گہری اور بڑی بہترین معرفت حاصل ہوتی ہے. تو اس حوالے سے ہی ہم کچھ دیکھ رہے تھے، اور پچھلی دفعہ جب میں نے بات کی تھی تو میں نے قرآن کریم کی معرفت از قرآن کے حوالے سے آپ کو تین چار آیتیں بتائی تھیں، سورہ نمل، سورہ زخرف، سورہ واقعہ کی، کہ جو خود ہمیں قرآن کریم کی معرفت کے حوالے سے ہم کو کیا بتاتی ہیں. اور پھر اس کے بعد ہم نے کچھ جملے امام علیہ السلام کی دعا میں سے پڑھے تھے کہ جس میں آپ فرما رہے ہیں کہ کتاب جو ہے کتاب خدا نور ہے، مہیمن ہے یعنی ایک گارڈین ہے، ایک حفاظت کرنے والی ہے، اور جتنی بھی کتابیں خدا نے نازل کی اور جتنا کچھ بھی خدا نے دین سکھایا، شریعت بتائی، وہ تمام کی تمام چیزیں جو ہیں وہ محفوظ ہیں اور موجود ہیں قرآن کریم کی حدود کے اندر. تو میں یہاں سے پھر شروع کرتا ہوں انشاءاللہ دعا کے حوالے سے ہی، دعا کے جملوں کو، کہ وَوَحْيًا أَنزَلْتَهُ عَلَى نَبِيِّكَ مُحَمَّدٍ صَلَوَاتُكَ عَلَيْهِ وَآلِهِ تَنزِيلًا، کہ قرآن ایک وحی ہے جس کو تو نے نازل کیا اپنے نبی محمد صلی اللہ علیہ وآلہ وسلم پر تنزیلًا. اس کو تھوڑا سا ہم یعنی اس جملے کو آپ نے سنا ہوگا کئی دفعہ، اور لیکن اس کو ریمائنڈ کرانا آئی تھنک کافی ضروری ہے. انزال اور تنزیل، انزال اور تنزیل میں کیا فرق ہے؟
انزال
انزال یعنی انزال، اور تنزیل میں یعنی انزال جو ہے کہ دفعتن نازل ہونا، ایک ساتھ نازل ہونا، اور تنزیل یعنی رفتہ رفتہ کر کے نازل ہونا. ٹھیک ہے، کہ تو نے نازل کیا اس کو، اس وحی کو اپنے نبی پر، تنزیل رفتہ رفتہ کر کے. اچھا، اب قرآن کریم کی طرف اگر ہم آتے ہیں تو اس میں انزال اور تنزیل دونوں کا ذکر موجود ہے. انزال کا ذکر کہاں پر موجود ہے؟ جیسے نزلہ روح القدس علی قلبک، یا روح القدس کا بھی ورڈ ہے سورہ نحل میں، روح الامین بھی ہے سورہ شعراء میں، کہ جس نے نازل کیا اس کو تیرے قلب پر. تو اب یہ جو ہے یہ انزال ہے، ٹھیک ہے، یعنی کہ یہ قرآن جو رسول خدا کے قلب پہ نازل ہوا یہ وہ نہیں ہے، تنزیل نہیں ہے. رسول اللہ نے جب قرآن کو بطور وحی وصول کیا ہے تو وہ تدریجی نہیں ہے، آہستہ آہستہ نہیں ہے. یا اسی طریقے سے جب خدا نے فرمایا کہ انا انزلناہو فی لیلۃ القدر، تو یہ انزال ہے، یعنی لیلۃ القدر اب جو بھی ہے کہ جس میں قرآن لوح محفوظ سے ہمارے ڈومین تک آیا یا قلب پیغمبر تک آیا، تو وہ انزال ہے، دفعتن آیا، ایک ساتھ آیا. ہاں وہ تو ہے، لیکن معنی میں فرق ہے نا. ٹھیک ہے، یعنی یہ اس میں وہ ہے، یعنی ایک باب افعال ہے اگر عربی کے لحاظ سے آپ دیکھتے ہیں، اور ایک باب تفعیل ہے. ہاں، افعال و تفعیل، یعنی اس میں فرق آ رہا ہے. اور یہ جو ابواب ہوتے ہیں نا، یہ تھوڑا سا میننگ کو ڈسکرائب کر رہے ہوتے ہیں. ٹھیک ہے، تو انزال کا جو میننگ ہے وہ یہی ہے کہ یعنی قرآن پوری ایک حقیقت کے طور پر ایک ساتھ آیا ہے. اور تنزیل، اچھا تنزیل کے حوالے سے جو ایک بات ہے کہ یعنی قرآن تدریجن کیوں آیا، یہ ہم سب کو پتا ہے کہ 23 سال کے عرصے میں آیا. ٹھیک، تو یہ 23 سال کے عرصے میں کیوں آیا، اور اس کے بعد اگر آپ ویسے دیکھیں، یعنی کہ اب ہم آخر میں قرآن کو جب ہم کمپائلڈ فارم میں دیکھتے ہیں، تو کمپائلڈ فارم میں ہمیں ایک چیز اور بھی فیل ہوتی ہے کہ بہت ساری آیتیں ایسی ہیں جن کے الفاظ کافی حد تک دہرائے بھی گئے. یعنی جیسے اب انبیاء کے جو واقعات ہیں کہ جو 10-10, 12-14, 15 سورتوں کے اندر پھیلے ہوئے، تو ان سورتوں میں سے بعض مکی ہیں، بعض مدنی ہیں. یعنی جیسے اگر آپ سوچیں کہ اگر حضرت موسیٰ علیہ السلام کا جو واقعہ ہے کہ جو بہت ساری سورتوں کے اندر موجود ہے، تو وہ چیزیں جو ہیں یعنی کہ رسول خدا نے وقتاً فوقتاً ود اے گیپ آف مینی منتھس اور ایئرز جو ہے نا، وہ چیزیں لوگوں کو سنائی ہوں گی دوبارہ سے. تو اس بارے میں بھی قرآن کہتا ہے، جو لوگوں نے اعتراض کیا کہ ایسا کیوں ہے آپ نے، تو لِنُثَبِّتَ بِهِ فُؤَادَكَ، تاکہ ہم تیرے دل کو اس کے ذریعے سے مضبوط کریں. یعنی کہ یہ ایک طریقہ ہے جو خدا کی طرف سے اپنایا گیا، کہ کیونکہ قرآن کریم جب نازل ہوا ہے تو اس کا بنیادی مقصد کیا ہے؟ اس کا بنیادی مقصد جو ہے نا، لوگوں کے اندر معارف کو کے بیج کو بونا، اور حقائق کے شجر طیبہ کو اگانا. ٹھیک ہے، یہ مقصد ہے. قرآن کا مقصد لائک اے بک نہیں ہے کہ ایک انفارمیشن کمپائل کر کے جو ہے نا پڑھا دو. قرآن اس مقصد کے تحت نازل نہیں ہوا ہے. قرآن جس انداز سے خدا نے نازل فرمایا ہے، اور جو اس کا پورا پیٹرن بنایا ہے، وہ تربیت انسان ہے. ٹھیک ہے، یعنی اس کو اگر آپ تھوڑا سا دوسرے طریقے سے دیکھیں کہ واعتصموا بحبل اللہ جميعا، تو یہ حبل اللہ کیا ہے؟ ٹھیک ہے، حبل اللہ میں یعنی اگر اہل سنت کی روایت سے دیکھا جائے تو فقط قرآن ہے، اور اگر ہم اپنی اس کے تفاسیر کے طور سے دیکھیں تو قرآن و اہل بیت علیہ السلام، یعنی حبل اللہ قرآن اور اہل بیت علیہ السلام. تو اس میں یعنی قرآن بہرحال موجود ہے. ٹھیک ہے، اور حبل کا جو معنی ہے، حبل کا معنی اگر آپ رسی پکڑنے کی بات کرتے ہیں، اس کو تھامنے کی بات کرتے ہیں، یہ ریکمنڈیشن دی جا رہی ہے، تو رسی کا تھامنا کب فائدہ مند ہوتا ہے؟ رسی کا تھامنا کب فائدہ مند ہوتا ہے؟ جب آپ اس کو پکڑ کر کہیں اوپر چڑھ سکیں، صحیح ہے، تب فائدہ مند ہوتا ہے نا رسی کا تھامنا. اگر کوئی رسی آپ زمین پر ڈال دیں تو اس کو آپ اٹھائیں، پکڑیں، اپنے گلے پہ رکھیں، اس سے کیا فائدہ؟ اس کا کوئی فرق نہیں ہے. تو اگر خدا قرآن کو اور اہل بیت کو حبل قرار دے رہا ہے، رسی بتا رہا ہے، اور اس رسی کو کہہ رہا ہے کہ مضبوطی سے تھام لو، معرفت کے ساتھ اس کو پکڑ لو، تو اس کا کیا مطلب ہے؟ کہ اس رسی کا دوسرا سرا کسی بلند جگہ پر کسی اور نے یا پکڑا ہوا ہے یا بندھا ہوا ہے. ٹھیک ہے، یہ یا تو یہ ٹائڈ اپ ہے ٹو اے ہائر پلیس اور اسٹیشن، یا کسی نے اس کو اوپر سے اس طریقے سے پکڑا ہوا ہے کہ پھر وہاں سے وہ پھسلنے والی نہیں ہے. یعنی نیچے سے آپ اس کو پکڑیں، تھامیں اور بلند ہوتے جائیں. ٹھیک، تو یہ ایک کنسیپٹ جو ہے کہ قرآن کریم، یعنی جو میں آپ سے بات کر رہا تھا کہ قرآن کے اندر جو مین آئیڈیا ہے وہ کیا ہے؟ انسان کی بلندی. یعنی یہ وہ حقیقت ہے جو بلندی سے تمہارے پاس نازل ہوئی ہے. کیوں؟ تاکہ اس کو تھام کر تم بلند ہو سکو. ٹھیک ہے، اور تنزیل کا جو معنی بنتا ہے، یعنی اگر آپ اس کو کہیں کہ تدریجن جب نازل ہوا، تو تنزیل کو اگر آپ ویژولائز کرنے کی کوشش کریں تو اٹ از لائک اسٹیئر وے. यानी एक तो हम रस्सी के जरिए से विजुअलाइज करते हैं ना कि रस्सी लटकी हुई है किसी ऊपर वाले मकाम से बंधी हुई, आप उसको पकड़ें और उसको पकड़ के ऊपर जाएं, आसान काम नहीं है। ठीक है, ये नहीं हर एक के लिए आसान नहीं है, हर एक रस्सी पकड़ के नहीं चढ़ सकता, बुलंदी पे नहीं जा सकता। तो इसी वजह से कुरान करीम को खुदा ने किस तरीके से भेजा हमारे दरमियान, तंजीला, आहिस्ता आहिस्ता, ठीक है, तदरीजन, कि अगर तुम्हारे अंदर हिम्मत है कि तुम रस्सी पकड़ के बुलंद हो सको तो वो काम कर लो, लेकिन हमने इसको लाइक अ स्टेयर वे भी बनाया है, इसको सीढ़ी दर्जा ब दर्जा भी तुम उसके जो है ना इस तरीके से तुम बुलंद हो सकते हो। तो कुरान के अंदर ये दोनों चीजें मौजूद हैं कि इंजाल भी है और तंजील भी है। अगर इंसान के अंदर सलाहियत है, सकत है, तो वो उसको मिन है से मजमू कुल्लन उसके पूरे जिस्ट को भी अटेन कर सकता है, एक्वायर कर सकता है, और यानी जो अहले बैत अलैहिस्सलाम के जो खसूसी शागिर्दान हैं, मैं नहीं समझता कि वो तदरीजन, बल्कि उनके अंदर वो जो एक बर्क वाली या बिजली वाली जो कैफियत होती है बुलंद होने की या आगे जाने की, उनमें वो कैपेसिटी मौजूद होती है। लेकिन हम जैसे लोग जो हैं, फिर वो उनके लिए तंजील फ़ायदेमंद है कि हम आहिस्ता आहिस्ता, मतलब उसके शरीयतें हैं, उसके अंदर शराएं हैं, अहकाम हैं, मामलात हैं, अखलाकियात हैं, फिर उसके बाद मुजाहिदात के हवाले से चीज़ें हैं, यानी एक 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 करके हम स्टेप बाय स्टेप स्टेप बाय स्टेप उसके ज़रिए से बुलंद हो सकते हैं। लेकिन इंजाल और तंजील के अंदर जो मेन कंसेप्ट आ रहा है वो किस बात का आ रहा है, मूविंग अप का आ रहा है, कि जब एक चीज़ मकाम बुलंद से नाजिल हुई है और उसका दूसरा सिरा किसी बुलंदी पर मौजूद है, किसी ने थामा हुआ है, तो यानी कि ये तुम्हारे लिए इसलिए भेजी गई है, चाहे बसूरत इंजाल लो या बसूरत तंजील लो, ताकि तुम इसके जरिए से खुद भी ऊपर की तरफ जाओ, बुलंद हो। सही, तो यानी यहां से अगर हम एक बात ये नतीजा कंक्लूड करें कि अगर कोई कुरान और अहले बैत को इस्तेमाल करते हुए या उनसे इस्तेफादा करते हुए सिर्फ अपनी दुनिया के मसाइल को हल करे, तो क्या वो उनके हक को अदा कर रहा है, क्या उस मकसद को पूरा कर रहा है जिसके लिए वो भेजे गए थे? क्योंकि नाजिल होने का माना ये है कि तुम उसको लेके बुलंद हो, उसके जरिए से ऊपर जाओ, लेकिन हम ऊपर जाने की फिक्र में नहीं है, हम कह रहे हैं कि हमें एक बहुत बेहतरीन सोर्स मिल गया है, एक बहुत बेहतरीन जरिया वसीला हाथ लग गया है, उसके जरिए से मैं अपनी दुनिया को बेहतर बनाऊं, ठीक है, अपनी ज़ाती ज़िंदगी को, अपनी ख़ानदानी ज़िंदगी को, या अपनी इज्तमाई ज़िंदगी को, या माशरती ज़िंदगी को बस बेहतर बनाने के लिए। तो इस यहाँ पर भी यानी कि ये तमाम की तमाम चीज़ें आप क्यों बेहतर बनाएंगे, अपने इज्तमा को, अपने ख़ानदान को, ताकि आप बुलंद हो सकें खुदा की तरफ, हकायक की तरफ। यानी कि ये कोई एंड इन इटसेल्फ नहीं है कि हम अपने ख़ानदानी निज़ाम को बेहतर बना लें या हम अपने माशरे को, ये एंड इन इटसेल्फ नहीं है, ये सब क्यों है, ताकि हम कुरान और अहले बैत के अता किए जाने के असल मकसद को पूरा कर सकें। क्योंकि अगर मेरे घर में खराबी होगी, फितना होगा, अगर माशरा फसाद से दो चार होगा, तो आप बुलंद नहीं हो पाएंगे, आप उन तकाज़ों को पूरा नहीं कर पाएंगे कि जो तकवा के या ईमान के या वो सारे तकाजे जो हमारे लिए रिक्वायर्ड हैं। तो फिर आप ये फरमाते हैं कि खुदा ने इसको नाजिल किया और बसूरत तंजील यानी इंजाल और तंजील दोनों चीज़ें मौजूद हैं, और क्या है, वह जाल तहु नूरन नहतदी मिन ज़ुलम ज़लालते वल जहालते बेइत्तिबाही, और कुरान को कैसा नूर करार दिया, यानी नूर का एक मकसद देखें कि नूर का जो मकसद आप बयान फरमाते हैं, नूर यानी हिदायत, ठीक है, यानी कि अगर इंसान, और ये बहुत लॉजिकल बात है कि अगर इंसान के सामने रोशनी हो और वो उस रोशनी से इस्तेफादा करते हुए रास्ता तय कर पाए, अपना रास्ता ना ढूंढ पाए, अपने रास्ते की मुश्किलात को ना हल कर सके, तो वो नूर उसके लिए बेफायदा है। ठीक है, यानी नूर का लाजमी नतीजा हिदायत की सूरत में बरामद होना चाहिए। और हिदायत की सूरत में बरामद कैसे होना चाहिए? ताकि गुमराही और जहालत की जुल्मतों से इंसान बाहर आ सके। ठीक है, हमें दो किस्म की जुल्मतें या दो किस्म की तारीकियां हैं इमाम अलैहिस्सलाम के जुमलों के मुताबिक जिन्होंने हमको घेरा हुआ है। एक गुमराही क्या है? वलालत। वलालत का लिटरल मीनिंग क्या होगा? वाल यानी हाँ, गुमराही से मतलब है कि सही रास्ते को इंसान छोड़ दे या छोड़ दे या सही रास्ते को पहचान ही ना पाए। ठीक है, दोनों चीजें जो है ना वो जलालत में आती हैं कि एक का ताल्लुक इल्म से है, एक गुमराही का ताल्लुक इल्म से है, मारिफत से है कि बंदा जो है ना वो रास्ता ही नहीं पहचान पा रहा, और दूसरे रास्ते का ताल्लुक, दूसरी गुमराही का ताल्लुक अमल से है कि इंसान को रास्ता पता हो लेकिन उस रास्ते को फॉलो ना करे। ये अमल की गुमराही है, और मारिफत पे इंसान तवज्जो ना दे, मेहनत दे, सही रास्ते को ना पहचाने, ये इल्म की गुमराही है। और जहालत, जहालत का मतलब भी वही होता है कि इंसान यानी बुनियादी तौर से जहालत जो आइमा अलैहिस्सलाम ने भी बयान किया, यानी इल्म हासिल करने के बाद इंसान किसी और तरफ चला जाए, हकीकत खुलने के बजाय किसी और तरफ चला जाए। तो ये वलालत और जहालत जो है ना, ये इंसान की जिंदगी में जुल्मतें और तारीकियां ईजाद करती हैं। तो अगर हम कुरान की इत्तबा करेंगे, बे इत्तबा ही, तो कुरान हमारे लिए वो नूर बन जाएगा जिसके जरिए से हमें वो हिदायत नसीब होगी कि हम इन जुल्मतों से बाहर आ सकें। ठीक है, अब यहाँ पर हमारे लिए जो है ना बहरहाल बड़े थोड़े से मुश्किल मसाइल हैं प्रैक्टिकली आज के दौर में, और वो मसाइल मतलब इस शक्ल में नमूदार हो रहे हैं, या जिसने हमको मतलब मेरे पॉइंट ऑफ व्यू से तो उसने तकरीबन हमको ऑक्यूपाई कर लिया है उन मसाइल ने, कि हम दीन का नाम लेकर ही कुरान से दूर होते हैं और हो गए। यानी हम दीनी चीज़ों का नाम लेकर या दीनी रहनुमाओं का नाम लेकर या दीनी लीडरान के चीज़ों से कि हम कुरान करीम की तालीमात को साइडलाइन कर चुके हैं या पसे पोश डाल चुके हैं। और उसका सबसे बड़ा सबूत ये है कि हम अपनी जितनी भी दीनी ज़िंदगी गुजारते हैं और गुजार रहे हैं उसमें हमको ना ये तवज्जो दिलाई जाती है, ना हम खुद इस तरफ सोचने पर तैयार हैं कि हमारी ज़िंदगी किस कदर मुताबिक तालीमात कुरान है। ठीक है, यानी कि हम में से कोई भी जाके जो है ना ये नहीं पूछता है किसी भी आलिम से, ना खुद इस बात में दिक्कत करता है। और इसीलिए मैं इस मतलब दुआ को पढ़ भी रहा हूँ कि ताकि हमें ये बात समझ में आ जाए, हमें ये बात नज़र आए कि देखें खुद अहले बैत अलैहिस्सलाम जो हैं वो कुरान के बारे में क्या फरमा रहे हैं। तो इंसान वलालत और जहालत की जुल्मतों से बाहर निकल ही नहीं सकेगा, उसको वो रोशनी मिल ही नहीं पाएगी अपनी ज़िंदगी में अगर वो इत्तबाए कुरान ना करे, कुरान की इत्तबा के ज़रिए से हिदायत हासिल ना करे, उसको वो नूर कभी मिलेगा ही नहीं जो उसको वलालत और जहालत की गुमराही से निकाले। और शिफा है, तूने इसको करार दिया शिफा। शिफा किस चीज से? शिफा यानी क्योर फ्रॉम व्हाट? बीमारियां। शिफा जो है वो बीमारी से होती है। तो बीमारी किस किस्म की, और ये बीमारी सबसे पहले कहाँ वाक़ होती है, इस बारे में कुछ हाँ, लेकिन उससे पहले भी जो है ना एक बीमारी, खुदा ने हमको क्या चीज़ें दी हैं टू यानी जैसे आपका है ना कि अगर आपका एक सिस्टम है, आजकल के जितने भी सिस्टम जो वर्क कर रहे होते हैं वो थ्रू सेंसर्स वर्क कर रहे होते हैं ना, यानी बाहर की दुनिया से वो सेंसर्स के थ्रू से कनेक्ट होते हैं, वहां से डेटा इनपुट लेते हैं, फिर उसके अंदर प्रोसेसिंग आती है, तो वो सिस्टम कितने तरीकों से करप्ट हो सकते हैं और मेनली किन जगहों से करप्ट होते हैं? हाँ, यानी सेंसर्स के में खराबी आने का जो इम्कान होता है वो पहले ज्यादा होता है। तो हमारा जो मेन सेंसर्स हैं, जिसको कुरान करीम ने भी कहा कि जिनके साथ हमको पैदा किया गया, वो समा और बसर है। और समा और बसर में भी ज्यादा इम्पोर्टेंट कौन सा है? समाअत। समाअत ज्यादा इम्पोर्टेंट है, यानी जो इंसान सुन रहा होता है वो, और सुनने के बाद उसको गौर करना, ये ज्यादा इम्पोर्टेंट है बनिस्बत देख के मुशाहिदा करने के। ठीक है, यानी कि ये थोड़ा सा काउंटर इंट्यूटिव है, लेकिन ये पूरी एक इस पे फलसफियाना बहस भी है कि इन दोनों में कौन सी चीज बेहतर है। तो समाअत ज्यादा इम्पोर्टेंट है। तो इंसान के जो सबसे पहले गड़बड़ पैदा होती है ना, वो कहां पर पैदा होती है? उसके इस्तेमार में। इस्तेमार का यानी सीन इसके साथ, इस्तेमार का मतलब क्या होगा? यानी इंसान जो कुछ देखना और सुनना चाहता है। ठीक है, गड़बड़ यहां पर पैदा होती है सबसे पहली, कि हम यानी मिसाल के तौर पर कि अगर, और ये इस्तेमा के लफ्ज को खास तौर से गौर कीजिएगा, कि हम जो कुछ भी सुनना और देखना चाहते हैं उसी की तरफ जाते हैं। यानी जैसे अगर मिसाल के तौर पर मेरी ये चॉइस नहीं है कि मैं खुदा की बात सुनूं या दीन की बात सुनूं, तो यानी कि मैंने अपने जो सेंसर है समा का, उसको पहले ही ऑलरेडी उसमें वो सारे फिल्टर लगा दिए, तो उससे क्या होगा? समा के बाद क्या होता है? फहम आता है, समझ आती है। जो आप सुनते हैं उससे समझ पैदा होती है, और जो आपकी समझ होती है आप उसकी एक लिहाज से तस्दीक करते हैं। तस्दीक का मतलब है कि दिस इज ट्रू या दिस इज फॉल्स। और जब आपके अंदर वो तस्दीक पैदा हो जाती है तो वो चीज फिर आपके कल्ब में जाके बैठ जाती है। ठीक है, एज एन एक्सपीरियंस, यानी एक्सेप्टेड एक्सपीरियंस। ये बात आपको समझ में आ रही है ना? यानी जो आपका एक्सपीरियंस है, जो आपके कल्ब में जो चीज बैठती है, वो इस प्रोसेस से होकर जिसमें मेरी चॉइस प्राइम है। ठीक है, यानी ऐसा नहीं होता कि हर वो चीज जो हो रही है, यानी मिसाल के तौर पर जितना कुरान दुनिया में पढ़ा जा रहा है या जितने दुरूस हो रहे हैं, सब के सब जो है ना वो मेरी समात में आकर और मेरे ईमान की सिफात बना रहे हैं मेरे अंदर, ऐसा नहीं होता। इस्तेमा, यानी यहां जो इमाम अलैहि सलाम ने वर्ड यूज किया इस्तेमा का, ये बहुत काबिल गौर है। यानी जो मैं सुनना चाहता हूं वही मेरे सेंसर्स के थ्रू से मेरे अंदर आता है। जो मैं देखना चाहता हूं वही देखता हूं। जो एक अंग्रेजी में भी एक काफी वो कहा जाता है ना, लिसनिंग और हियरिंग का फर्क, सीइंग और ऑब्जर्विंग का फर्क, कि हमारे कानों में आवाजें तो बहुत जा रही होती हैं, नजरों के सामने मनाजिर तो बहुत आ रहे होते हैं, लेकिन आपके उन सेंसर से इनपुट क्या जाती है? जो आप देखना चाहते हैं, जो आप सुनना चाहते हैं, जो आपका इरादा होता है वही अंदर जाता है। ठीक है, और इस्तेमाल के बाद क्या होता है? फहम आता है, कि उससे आप समझते क्या है, उस पर गौर करके आप मतलब क्या निकालते हैं। और फहम के साथ फिर तस्दीक या तकजीब आती है, कि यानी जो कुछ भी आपको समझ में आ रहा है या आप उसको तस्दीक करते हैं, यानी कि ये दुरुस्त है मैं इसको मानता हूं, या उसकी तकजीब करते हैं कि मैं इसको रिजेक्ट करता हूं। और जो फहमे तस्दीक है वो आप अपने अंदर एब्जॉर्ब करते हैं अपने कल्ब में एक तजुर्बे के तौर पर, और उससे आपकी सिफात बनती है। ठीक, तो इमाम अलैहिस्सलाम फरमा रहे हैं कि ये जो पूरा प्रोसेस है इंसान का, इस्तेमा, फहम और तस्दीक, इसके अंदर जितनी बीमारियां दाखिल होती हैं, मतलब जितने जितने तरीकों से आपका ये पूरा चैनल करप्ट होता है, खुदा ने कुरान को उसकी शिफा करार दिया है। ठीक, बात समझ में आई? शिफाअन लिमा अनफता बिफहम तस्दीक इलस्तमाही, यानी कि जो कुरान के जरिए से इस्तेमा यानी समाअत को ढूंढेगा, कि अब क्या है कि यानी अब ہم ادھر ادھر سے نہیں جا کے سماعت کی کوشش کریں، ہم سماعت کہاں ڈھونڈیں اپنی؟ قرآن کی آواز کو سنیں، قرآن کی بات کو سنیں. تو میرے جو اس میں سماعت کا چینل ہے اور فہم اور تصدیق والے معاملات ہیں، اس میں جو کرپشن اور خرابی آتی ہے، قرآن کی سماعت اس کو شفا عطا کر دے گی. ٹھیک ہے، اس کی بات سنو. وہ میزان قسط لا یحیف عن الحق لسانہ، کہ یعنی کہ جو قرآن جو کیا ہے، میزان قسط ہے، یعنی عدالت اور سچائی کی میزان اور ترازو ہے. لا یحیف عن الحق لسانہ، اور قرآن کی کوالٹی کیا ہے؟ یعنی یہ بات میں سمجھتا ہوں کہ جس نے بھی قرآن کریم کی آیتوں میں غور کیا ہے، اس کو ایک، یعنی مجھے جو تقریباً بالکل شروع میں جب مجھے کوئی اتنی خاص سمجھ نہیں تھی تفسیر قرآن کی، تو اس وقت بھی مجھے جس چیز نے بہت زیادہ اسٹرائک کیا قرآن کے حوالے سے، اور جس چیز کو میرے دل نے قبول کیا بالکل ایٹ ونس، وہ کیا تھی؟ کہ یہ کتاب حق ہے. یعنی بالکل جو امام علیہ السلام کا جملہ ہے نا، کہ جس کی زبان حق بیان کرنے سے منحرف نہیں ہوتی، خوف زدہ نہیں ہوتی، جس کو حیف نہیں ہے حق بیان کرنے سے، چاہے وہ حق اپنوں کے خلاف جائے یا کسی کے بھی خلاف جائے. اور یہ بات جو ہے نا، یہ قرآن کریم کو دیکھ کر بہت بہت کلیئرلی سمجھ میں آتی ہے کہ قرآن کے جتنے بھی بیانات ہیں یا جو آیات الہیہ ہیں، اس میں کسی کو خوش کرنا، کسی کی دل جوئی کرنا، کسی کو راضی کرنا، کسی کو ناراض کرنا، یعنی آپ کو واضح طور سے یہ سمجھ میں آتا ہے کہ یہ بالکل بھی کوئی آبجیکٹیوز آف قرآن میں یہ چیز ایگزسٹ ہی نہیں کرتی ہے کہ یہ جو ہے کہ یہ مسلمان جو ایمان لائے ہیں ان کو ہمیں ہے نا کہ ان کو جوڑ کے رکھنا ہے. جیسے ہمارے یہاں ہوتا ہے، ہم جب بھی تبلیغ کرتے ہیں، بھائی کہیں ہمارے اپنے لوگ ناراض نہ ہو جائیں، کہیں ہمارے اپنے لوگ جو ہیں ہم سے نہ ٹوٹ جائیں، کہیں ہم سے الگ نہ ہو جائیں، اور اس کی وجہ سے کیا ہوتا ہے، ان سب چیزوں کو مد نظر رکھتے ہوئے ہم حق کو ٹوسٹ کرتے ہیں. یعنی ہمارے یہاں آج جو ممبروں کا جو حال ہوا ہے، اس کی ایک بہت بڑی وجہ یہی بات ہے کہ جناب کہیں ہمارے اپنے لوگ نہ ناراض ہو جائیں، لوگ نہ دور ہو جائیں، لوگ نہ ساتھ چھوڑ دیں، لوگ فلاں نہ ہو جائے، فلاں نہ ہو جائے، اور اس کی وجہ سے جو ہے تھوڑا تھوڑا کمپرومائز کرتے کرتے آج مسئلہ یہاں تک پہنچ گیا ہے کہ اب آپ کو حق اور باطل میں فرق کرنے ہی مصیبت بن گیا ہے. اب آپ ان دونوں چیزوں کو ڈیفرینشیٹ ہی نہیں کر پا رہے ہیں، کیا صحیح ہے کیا غلط ہے. اس حد تک بہت ساری جگہوں پہ بات چلی گئی ہے. اور دوسری جو سب سے بڑی مصیبت آئی ہے وہ یہ ہے کہ اگر کوئی شخص حق بیان کرتا ہے ان اٹس پیور فارم، تو وہ اس کو یا تو کوئی ماننے کو تیار نہیں ہوتا، یا وہ خود راندہ درگاہ بن جاتا ہے کہ لوگ کہتے ہیں یہ کون سی بات اٹھا کے لے آیا. اور یعنی ایون حتیٰ یہ کہ یہی سارے مسائل جو ہے نا، یہ امام زمان علیہ السلام کے حوالے سے بھی بتائے گئے کہ جب امام علیہ، اور ظاہر ہے کہ امام علیہ السلام آ کے بھی وہ سب تھوڑی کریں گے جو ہمارے یہاں ہو رہا ہوتا ہے، وہ کمپرومائزز تھوڑی کریں گے، وہ اس قسم کی گفتگو تھوڑی کریں گے کہ نہیں تم بھی خوش ہو جاؤ، تم بھی خوش ہو جاؤ. ٹھیک ہے، جو عین حق ہے. یعنی وہی بات ہے نا کہ جیسے امام علی علیہ السلام کی اگر آپ خلافت کو دیکھیں، تو وہاں بھی تو یہ مسئلہ ہوا تھا کہ اس سے پہلے تین خلافتوں میں کمپرومائزز تھے جن کی بنا پر لوگ خوش تھے اور ساتھ تھے اور یہ سب کے مزے چل رہے تھے. امام علی علیہ السلام نے آ کر کیا کیا تھا؟ وہی جو فلسفہ قرآن ہے اسی کو ہی نافذ کیا تھا نا. یعنی جو حق ہے، جو ٹروت ہے، وہ امپلیمنٹ ہوگا. اس میں یہ والی بات نہیں ہے کہ جی آپ خوش ہو رہے ہیں کہ جو آ گئے کہ جی ہم رسول خدا کے بڑے سینئر صحابی ہیں اور قریبی صحابہ تھے اور فلاں تھے، آپ ہمیں وہ جو اسپیشل رعایتیں ہمیں مل رہی تھیں. تو ہمارے یہاں لوگوں کو یہ بات سوچنا چاہیے کہ ہم جب یہ بات کرتے ہیں कि जनाब आप कंप्रोमाइज़ करें ट्रुथ में और फलां करें और लोगों की मर्ज़ी के मुताबिक बात करें और लोगों का दिल खुश करें और फलां फलां। ये अप्रोच अमीरुल मोमिनीन अलैहिस्सलाम और आइम्मा ताहिरीन के मुताबिक है या उसके बिल्कुल कंट्रास्ट में? और ये इस गलती पर हम क्यों आते हैं? इसलिए कि हम अपनी हिदायत की बुनियाद कुरान करीम को नहीं बना रहे होते। तो कुरानिक अप्रोच ही हमारी जिंदगियों से और हमारे जो सारा का सारा निज़ाम है ना उससे बाहर हो जाती है। तो फिर हम मसलहतें और फला फला चीज़ें लेके चल रहे होते हैं। तो आप फरमाते हैं कि कुरान मीज़ान क़िस्त है, यानी अदालत अमली की तराजू और बुनियाद है। अगर तुम इस बात को देखना चाहो कि तुम अपनी अमली जिंदगी में अदालत पर कायम हो या नहीं, अपने आमाल को कुरान पे परखो। मीज़ान क़िस्त है, ला यहीफ़ु अनिल हक़ लिसानुहु, जिसकी जबान कभी भी हक के मुकाबले में हैफ नहीं करती, उसको कोई बाक नहीं है कि वो हक ना बयान करे। वो अज सर ता पा कुल्लन जाहिर बातिन, सब हक है और कुछ नहीं है। वनूरा हुदन ला युत्फ़ाउ अनि शाहिदीन बुरहानुहु, और ये जुमला बार बार आ रहा है हमारे सामने, नूर और हिदायत, नूर और हिदायत। आपको याद होगा जब हमने भी शुरू में आपसे कुरान की बात की थी तो तीन सिफात को मेनली मैंने लिया था, नूर हक और हिदायत। तो आप इसमें देखें कि इमाम अलैहिस्सलाम भी जब कुरान करीम की तौसीफ बयान फरमा रहे हैं तो ये तीन वर्ड्स बार बार आ रहे हैं, नूर हक और हिदायत। के और हिदायत का नूर है ला युत्फ़ाउ, कैसा नूर है जो कभी भी खामोश नहीं होता, कभी भी एक्सटिंग्विश नहीं होता। क्या चीज़ एक्सटिंग्विश नहीं होती? जो भी उसका शाहिद है, जो उसको देखने वाला है, उसकी बुरहान यानि दलील कभी भी बुझती नहीं है। तो बुरहान का माना क्या होता है? बुरहान किससे रिलेट करती है? इस्तदलाल से। इस्तदलाल किससे रिलेट करता है? आपकी कुव्वत तफक्कुर से, इंटेलेक्चुअल कैपेबिलिटी। ठीक है, ये वाली बात भी, यानी कि ये मेरा दूसरा पॉइंट पॉइंट है टू पॉन्डर, कि आप अगर कुरान पढ़ते हैं तो कुरान आपको एक जज्बाती किताब लगता है। कहीं से भी कुरान की किसी आयत को पढ़ के आपको लगता है कि जज्बात उभारे जा रहे हैं। कुरान सर ता सर बुरहान और दलील और इस्तदलाल और अकल है। ये भी मेरा नुक्ता है, यानी कि अगर अब तक इस हवाले से गौर नहीं किया तो गौर करें कि कुरान करीम जो है वो अव्वल ता आखिर, यानी बहुत सारी जगहों पर हमें ऐसा महसूस होता है कि जैसे लॉजिक और मैथमेटिक्स के जो रूल्स हैं ना, बिल्कुल उसी फॉर्मुलेशन पर आप कुरान की आयतों को डिस्क्राइब कर सकते हैं, समझ सकते हैं। और उसमें तफसीर में भी जैसे हमने सुना आयतुल्ला जवादी आमली की खास तौर से, तो उन्होंने इस तरीके से कई आयतों की तफसीर बयान की है कि यानी बिल्कुल इसी तरीके से कि जो वो लॉजिकल फॉर्मेट बनता है ना कि दो स्टेटमेंट्स हैं, दो स्टेटमेंट्स को अगर आप मिलाते हैं उनकी दो के बिना पर चार पॉसिबिलिटीज बनती हैं, टू स्क्वायर चार पॉसिबिलिटीज बनती हैं। और वो उन पॉसिबिलिटीज को, और कुरान क्या करता है कि उन पॉसिबिलिटीज के दरमियान में थोड़े थोड़े गैप्स रख देता है कि जो आपको खुद फिल इन द ब्लैंक्स करने होते हैं। और यानी कि एक छोटे से सेंटेंस को अगर आप इस बुनियाद पर खोलते हैं तो एक पूरा गहरा कंसेप्ट आपके सामने खुलकर आ जाता है। ठीक है, तो यानी कुरान अज जबान बुरहान बात करता है, कुरान में वो जज्बातीयत नहीं है, कुरान में सेंसेशनलिज्म इमोशनलिज्म नहीं है। और अगर कोई भी आयत ऐसी मिले तो जरूर बताएं कि यानी कि जिस तरीके से रेटोरिक्स होती है ना, रेटोरिक्स का मतलब है कि जहां पर यानी उस किस्म की गुफ्तगू होती है कि जो बिल्कुल जज्बात को उभारने वाली, उसमें कोई बुराई नहीं, मैं उसकी बुराई नहीं बयान कर रहा, मैं ये नहीं कह रहा कि वो कोई बुरी बात है, इसकी जरूरत पड़ती है। लेकिन कुरान करीम ने उस अंदाजे गुफ्तगू को इस्तेमाल नहीं किया है। ठीक है, यानी जैसे कि एक मैं मिसाल پہلے بھی ہم اس کو بیان کر چکے ہیں کہ جب حضرت ابراہیم علیہ السلام کا جو واقعہ سنایا ہے سورۃ الانعام میں تارے اور چاند اور سورج والا، تو جب انہوں نے پہلا جو ہے کہ اس کو تارے کو دیکھا فلما افلا، اور جب وہ غروب ہو گیا ڈوب گیا، یعنی کہ تارے کو دیکھا، کہا حاضر ربی، یہ میرا رب ہے، کہ ہو سکتا ہے کہ وہ لوگ جن کے درمیان وہ موجود ہوں وہ اس کی پرستش کرتے ہوں، حاضر ربی فلما افلا، جب وہ غروب ہو گیا. اب یہاں پر یہ جو بات ہے کہ حضرت ابراہیم علیہ السلام جب ان لوگوں کو کہ جو ستارہ پرست ہیں ان کو رات میں بٹھا کر ان کے ساتھ بات کر رہے ہیں، کہہ رہے ہیں یہ تارہ نکلا، یہ میرا رب ہے، ٹھیک ہے، تارہ دکھایا ہوگا نا کہ میرا رب ہے، اور اس کے بعد جب وہ غروب ہو گیا تو وہ بھی دکھایا ہوگا کہ یہ ڈوب گیا. تو اس کا کیا مطلب ہے؟ اس کا مطلب ہے کہ یہ بائی مینز آف آبزرویشن ہے، ایکسپیریمنٹیشن ہے، یعنی آپ ایکسپیریمنٹ ڈیولپ کی بلڈ کیا آپ نے کہ یہ دیکھو یہ تارا، یعنی تم نے آج تک اس بات پہ غور ہی نہیں کیا، تم جب اس کی پرستش کر رہے ہو کہ تم نے اس بات کو سوچا نہیں کہ یہ تارا جو ایک خاص وقت پہ نظر آتا ہے اور پہ غروب بھی ہو جاتا ہے. قال انی لا احب الافلین، اب یہ برہان ہے، ٹھیک ہے، آبزرویشن، تجربہ، ایکسپیریمنٹ، اور ایکسپیریمنٹ کے بعد پھر اس کی دلیل، اور اس کے درمیان گیپس ہیں، ٹھیک ہے. فلما افلا یعنی ڈوب گیا، ٹھیک ہے، ڈوب گیا تو کیا ہو گیا، ڈوب گیا تو کیا ہو گیا. اب جو انہوں نے جملہ کہا نا انی لا احب الافلین، یہاں تک پہنچنے میں آپ کو کئی سٹیجز طے کرنی پڑتی ہیں. ڈوب گیا تو جو غروب ہو جائے، یعنی کہ وہ میرا ساتھ چھوڑ گیا، میرے ساتھ نہیں رہا. جو انسان کا ساتھ چھوڑ جائے کیا وہ رب ہو سکتا ہے؟ جو ساتھ چھوڑ دے وہ رب نہیں ہو سکتا. اچھا، جو رب نہیں ہو سکتا کیا وہ لائق محبت ہے؟ نہیں، وہ لائق محبت بھی نہیں ہونا چاہیے. یعنی کہ جو رب ہے اس کو محبوب ہونا چاہیے. کتنے سٹیجز بیچ میں آ رہے ہیں. اگر آپ فلما افلا کو انفیکٹ انی لا احب الافلین سے کنیکٹ کریں تو تین چار سٹیجز بیچ میں آ رہی ہیں، تین چار سٹیپس آپ کو لینے پڑیں گے، تب آپ افلا سے اور لا احب الافلین تک پہنچیں گے. یہ زبان برہان ہے، ٹھیک ہے، اور اس کی بہت بہت مثالیں قرآن کریم کے اندر موجود ہیں. تو کس کے لیے قرآن نور ہدایت ہے؟ قرآن کا نور ہدایت لا یطفا، یہ بجھتا نہیں ہے، یہ نور گم نہیں ہوتا، یہ نور ایکسٹنگوش نہیں ہوتا. اگر تم شاہد ہو، یعنی اگر تم اس کو دیکھنے والے ہو، اگر تم اس پر گواہ بنو، تو یہ نور کس طریقے سے تمہاری شہادت یا تمہاری نظروں کے سامنے موجود ہے؟ ازراہ برہان. ٹھیک، اب آپ خود اسی کو دیکھ لیں، اس دعا کو دیکھ لیں کہ اس میں کیا معارف ہیں قرآن کریم کے حوالے سے. وَعَلَمَ نَجَاتٍ لَا يَضِلُّ مَنْ أَمَّ قَصْدَ سُنَّتِهِ، کہ نجات کا علم ہے لا يَضِلُّ، جو کبھی بھی گمراہ نہیں کرتا. ٹھیک ہے، علم کا مقصد کیا ہوتا ہے؟ یہ جو ہم جھنڈا بناتے ہیں یا جھنڈا لے کے چلتے ہیں، یعنی کس چیز کا سمبل ہوتا ہے وہ؟ کہ یہ رستہ درست ہے نا، یعنی کہ جب جیسے لشکر جا رہے ہیں، یا ایون آپ اس کو بھی دیکھتے ہیں نا، آج کل آپ زائرین کے قافلوں کو بھی دیکھیں گے کہ جو حرم میں جاتے ہیں، کہ جو قافلہ ہوتا ہے تو قافلے والا نا آگے ایک جھنڈا لے کے چل رہا ہوتا ہے، تاکہ پیچھے والے جو ہیں نا ان کو اس بارے میں پرابلم نہ ہو کہ بھائی کس رستے پہ جانا ہے. وہ خالی جھنڈے کو دیکھتے جائیں اور اس رستے کو فالو کرتے جائیں. تو یہ عالم ہے. تو آپ فرما رہے ہیں عالم نجات، قرآن نے جو عالم بلند کیا ہے، یا تو نے اس کو بطور عالم جو اونچا کیا ہے انسانوں میں، تو اس کا رستہ کیا ہے؟ یہ نجات کا رستہ ہے. لا یضلو، جو کبھی بھی گمراہ نہیں کرتا. من اما قصد سنتہ، کس کو گمراہ نہیں کرتا؟ جو قرآن کی की सुन्नतों के ऊपर चले, ठीक है। यानी जो सुन्नतें, जो राहें, जो तरीके कुरान ने बताए हैं, और कुरान की बताई हुई राहों का जो मेन एम्फेसिस है वो किस पर है, ये मैं फिर जुमला दोहरा दूं, बहुत दफा मैं अर्ज कर रहा होता हूं आपके सामने, कुरान का बुनियादी एम्फेसिस तामीर अखलाक इंसानी पर है, सिफात पर है, ठीक है। सुन्नत कुरानी तामीर अखलाक, तामीर यानी सिफात बुजुर्ग, पाकीजा सिफात, बुलंद सिफात, ठीक है। ये तो ये वो अलम नजात है जो कभी भी गुमराह नहीं करता, जो कुरान की सुन्नतों का कस्त करे, कुरान की सुन्नतों की राह पे चलना चाहे। वला तनालो ऐदिल हलकात मन तअल्लका बिउरवते इस्मतिही, वला तनालो ऐदिल हलकात, ऐदी यानी हाथ, किसके हाथ, हलाकात के, हलाक करने वाली चीजों के, मैंने जो चीजें इंसान को हलाक कर देती हैं, हलाक का आपके जहन में है, मैंने एक माना बताया था लफ्ज हलाका का, इसकी अरबिक बड़ी बहुत बेहतरीन है अलग, कि जैसे जब शाख टूट जाती है, ठीक है, यानी शाख जब टूट जाती है तो क्या होता है कि जड़ों से उसका राबिता मुनकता हो जाता है, और थोड़े दिनों तक वो नजर आती है हरी भरी, अगर आप देखें उस पर पत्ते लगे हुए होंगे तो पत्ते भी हरे दिखेंगे आपको दो चार दिन तक, लेकिन क्योंकि वो जड़ों से उसका राबिता मुनकता कट ऑफ हो गया है, तो उसने आखिर में सूख कर खत्म होकर गिरना ही गिरना है, ठीक है। ये होता है हलाक, यानी जो सोर्स ऑफ लाइफ है यानी खुदा, अगर नऊज़ुबिल्ला नऊज़ुबिल्ला इंसान का उससे ताल्लुक टूट जाए किसी भी वजह से, ठीक है, एक तो रुकावट आ जाती है, बाज़ औक़ात जो फ्लो है खुदा की तरफ से उसमें कॉन्स्ट्रिक्शन आ जाती हैं, रुकावटें आ जाती हैं, वो एक अलग मसला है, लेकिन टूट जाए ताल्लुक, ठीक है, तो वो हलाकत है। और वो ताल्लुक कैसे टूट जाएगा, जैसे शिर्क है, ठीक है, शिर्क है, या इसी तरीके से जो यानी वो गुनाहान हैं कि जिसमें ये बात बहुत ज्यादा याद रखने वाली है कि शिर्क और वो अमल जो किसी दूसरे इंसान की जिंदगी या हिदायत के रास्ते को खराब कर दे, ठीक है, ये बाएस हलाकत है, यानी इन कामों की वजह से इंसान का रास्ता सोर्स ऑफ लाइफ से कट हो जाता है इनकी वजह से, ठीक है। ये बात बहुत खसूसियत के साथ जहन में रहे। और इसी तरीके से तौहीद और किसी इंसान की जिंदगी में पॉजिटिवली कंट्रीब्यूट करना, उसको खुदा के करीब ले जाना, ये हयात और हयात, ये आब हयात है। अगर ये इस पर आप आए, यानी अपनी तौहीद को ज्यादा से ज्यादा मजबूत, और तौहीद का मतलब क्या, यानी शिर्क कम से कम हो, तौहीद का मतलब क्या कि इंसान अपनी अमली जिंदगी में ज्यादा से ज्यादा खुदा उसके मौजूद हो, इलाही अकदार मौजूद हो, यह तौहीद। तो और इसी तरीके से आप किसी की जिंदगी को बनाएं, किसी की जिंदगी को बेहतर करें, यानी ये आब हयात है। तो ऐदिल हलाकात के हलाकत के हाथ ला तनालो, उस तक नहीं पहुंचते, यानी कि वो चीजें जो इंसान को हलाक कर देती हैं वो हाथ इंसान तक नहीं पहुंचते। मन तअल्लका बिउरवत इस्मतिही, इस्मत का मतलब होता है प्रोटेक्शन, उरवा का मतलब भी होता है यानी उरवतुल वुस्का, जैसे रस्सी या सबब या वसीला, जो इसकी इस्मत के उरवा से यानी उस रस्सी से या उस सबब से अपना ताल्लुक बना ले। कुरान ने जो एक हिफाजत का पूरा हिसार बनाया है, और वो हिफाजत का हिसार क्या है, यानी कुरान की तालीमात पर अमल करना, उससे ताल्लुक पैदा करना, उसके मारिफ को अखज करना, उन तमाम उसूलों की बुनियाद पर जो अभी हमने बात की, फहम और तस्दीक اور استماع یہ قرآن کی راہ سے ہو تو جو اس کی عصمت کے دائرے میں پناہ لے لے, اس سے تعلق پیدا کر لے, ہلاکت کے ہاتھ اس تک نہیں پہنچتے. اللہم فإذ افدتنا المعونة على تلاوته, کہ اے اللہ جس طریقے سے تو نے ہماری مدد کی قرآن کی تلاوت پر, اور ہمارے زبان, اب یہ بہت عجیب جملہ آپ نے استعمال کیا ہے, سحلت جواسی السنتنا بحسن عبارته, اور ہماری زبانوں کی رفنس کو, کھردرے پن کو اسموت کر دیا قرآن کے حسن عبارت سے. یہ جملہ میں امید کرتا ہوں کہ آپ کو سمجھ میں آ رہا ہوگا کہ اس کا معنی کیا ہو رہا ہے, کہ انسان جو ہے نا, جیسے ایک بات ہوتی ہے نا کہ ہم بھی ایک لفظ استعمال کرتے ہیں کروڈ لینگویج. کروڈ لینگویج کا مطلب کیا ہوتا ہے کہ یا تو انسان کی گفتگو میں گھٹیا لفظ شامل ہوں, ہاں یہ نہیں کہ جو وہ بات کہے نا نہ اپنا مطلب سمجھا سکے, نہ ڈھنگ سے بات کر سکے, صحیح ہے, یا گفتگو کرے تو اس میں الفاظ اور جملے اور مطالب اور وہ چیزیں نا اس میں گھٹیا پن اور پستی پائی جائے. ٹھیک ہے, یہ کیا ہے, یہ رف لینگویج ہے. لیکن اگر ہم دیکھتے ہیں کہ اگر میری زبان خراب ہے, جیسے ہم سب نے اس بات کو ایکسپیرینس کیا ہوگا کہ ایک زمانہ زندگی میں ایسا آتا ہے کہ جب ہم چاہے اسکول میں ہو, یعنی کہ جیسے میرے پاس وہ زمانہ آیا تھا کہ جب میرے انٹرمیڈیٹ کے جو 2 سال تھے 11 اور 12 کے, کہ جس میں ہمارے اس میں سلیبس میں اردو کے بہت مطلب ادب جو تھا نا, اردو ادبا کا جو ہے نثر و نظم, وہ بہت زیادہ تھا, بہت زیادہ پڑھنا پڑتا تھا اگر آپ سیریس ہیں اس اردو لینگویج میں اچھے نمبر لینے کے لیے, تو یعنی بہت ہی ایکسٹینسو کورس تھا وہ. تو اس کی وجہ سے مجھے واضح طور سے یہ بات فیل ہوئی کہ میری زبان میں نا تحریر اور بولنے دونوں میں بہت زیادہ فرق پڑی ہے. ٹھیک ہے, تو امام علیہ السلام کیا فرما رہے ہیں کہ قرآن کا جو حسن عبارت ہے, قرآن کا حسن عبارت ہماری زبان کے کھردرے پن کو, ہماری زبان کی رفنس کو اسموتھ کر دیتا ہے, سہل کر دیتا ہے. فجعلنا ممن یرعاہ حق رعایتہ, تو جس طریقے سے تو نے ہمیں ان دو چیزوں میں ہماری مدد کی, ہمارے ہمیں بہتر بنایا, کہ اس کی تلاوت میں ہماری مدد کی اور اس کے ذریعے سے ہماری زبان کے کھردرے پن کو دور کر دیا. فجعلنا ممن یرعاہ حق رعایتہ, تو پس ہمیں ان میں سے بھی قرار دے دے کہ جو اس کی رعایت کا حق ادا کرتے ہیں. اور رعایت کا حق ادا کرنے کا مطلب یہی ہے کہ یعنی جو اس نے ہم کو سکھایا, جو اس نے ہم کو بتایا, جس راہ کی طرف اس نے ہم کو تعلیم دی, جو ادب ہم کو سکھایا گیا, ہم اس کے اوپر ویسے ہی عمل کر سکیں جیسا کہ اس کا حق ہے. ممن یرعاہ حق رعایتہ, کہ اس کے رعایت کے حق کو ہم ادا کر سکیں, ہمیں ان میں سے قرار دے. وَيَدِينُ لَكَ وَيَدِينُ لَكَ بِعِتِقَادِ التَّسْلِيمِ لِمُحْكَمِ آیَاتِهِ. اچھا, اب یہاں پر دو جملے ایسے ہیں کہ جس میں امام علیہ السلام تین ٹرمز یوز کر رہے ہیں. ایک ٹرم ہے محکم آیات, یعنی قرآن کی محکم آیات. دوسرا ورڈ آپ استعمال کر رہے ہیں بے متشابہی, یعنی قرآن کے اندر جو متشابہات پائی جاتی ہیں. اور تیسرا ورڈ آپ یوز کر رہے ہیں بیناتہی, قرآن کے اندر جو بینات ہیں یعنی روشنائیاں ہیں, جو بینات یعنی کہ جو روشن ہو اور بالکل واضح ہو, بالکل کلیئر ہو. یہ تین چیزیں کیا ہیں؟ یہ بہت اہم کنسیپٹ ہے قرآن سے استفادے کے حوالے سے. محکم, متشابہ اور بینات. ٹھیک ہے, یہ تین معاملات کیا ہیں؟ اس کو اچھے سے سمجھنا ضروری ہے کہ قرآن کریم نے بہت ساری جگہوں پر اس طریقے سے بات کی ہے کہ آپ کو فنڈامنٹل کور پرنسپلز بتائیں, ٹھیک ہے, جس کو ہم میتھمیٹکس کی لینگویج میں کیا کہتے ہیں, ایکزیمز, یہی کہتے ہیں نا, جس کو اور اس کو ہم اپنی عربی میں یا اس میں زبان میں منطق کی زبان میں بدیہیات, بدیہیات یا ایکزیمز. اس کی ایک بنیادی خصوصیت کیا ہوتی ہے کہ یہ وہ چیز ہے جو بذات خود پروفڈ ہے, ٹھیک ہے, بذات خود پروفڈ ہے ان اٹ سیلف. اس کے لیے آپ یہ نہیں کہہ سکتے کہ یعنی جیسے مثال کے طور پر کہ اگر باہر سورج ہے اور دن ہے تو آپ کہیں کہ اس وقت دن ہے تو کہیں ثبوت لاؤ, تو ثبوت آپ کو فقط کس کو دینا پڑے گا جو نابینا ہے. دن ہونے کا ثبوت یا تو آپ کو اس کے لیے لانا پڑے گا جو بلائنڈ ہے, یا اس کے لیے لانا پڑے گا جس جو کسی اندھیری کوٹری میں بند ہے کہ جہاں پر سورج کی روشنی, ان دو کے لیے آپ کو ثبوت دینا پڑے گا کہ باہر سورج نکلا ہوا ہے اور دن ہے, باقی کسی کو ثبوت دینے کی ضرورت نہیں ہے. جس کی آنکھیں درست ہیں اور جس کی عقل سلامت ہے اس کے لیے اس کو ثبوت دینے کی ضرورت نہیں ہے, ٹھیک ہے. تو اسی طریقے سے قرآن کریم کے اندر بہت ساری چیزیں جو ہیں وہ کیا ہیں, محکمات ہیں, اور محکمات آپ کے فاؤنڈیشن ہیں, اصل ہیں, حقائق ہیں, جڑیں ہیں. اور محکمات کی مین مطلب حیثیت کیا ہے کہ باقی تمام چیزیں جو ہیں نا وہ اس کی طرف پلٹتی ہیں. جیسے ایکزیمز کی بنیاد پر آپ تھیورمز کو یا پوسٹولیٹس کو پروو کرتے ہیں, تو جتنے بھی آپ کے پوسٹولیٹس ہیں یا جتنے بھی آپ وہ لے کر آ رہے ہوتے ہیں مطلب اپنے نکات, وہ سب ایکزیمز کی طرف, اگر اس کو وائلیٹ کر دے گا تو آپ کہیں گے یہ ایکسیپٹیبل نہیں ہے, ٹھیک ہے. تو یہ محکمات ہیں. یعنی مثال کے طور پر کہ جیسے سورہ حمد کے اندر فار ایگزامپل جو آیتیں ہیں ان میں زیادہ تر محکمات ہیں, ٹھیک ہے, الحمد للہ رب العالمین مالک یوم الدین, یا سورہ قاف کے اندر جو ایک آیت ہے کہ لقد فکشفنا عنک غطاءک فبصرک الیوم حدید, اس قسم کی جو آیتیں ہیں نا یہ محکمات ہیں کہ جو موسٹ فنڈامنٹل پرنسپلز آف دنیا اور آخرت اور زندگی اس کو ایکسپلین کر رہی ہوتی ہیں. متشابہات کیا ہیں؟ متشابہات کا مطلب شبہے میں ڈالنے والی نہیں ہے. متشابہات کا مطلب یہ ہے کہ یہ آیتیں جو ہیں نا یہ ان اٹ سیلف کمپلیٹ نہیں ہے اس کا بیان, بلکہ اس کو آپ کو مزید ایکسپینڈ کرنا ہے, یعنی مزید دیگر آیتوں سے, یا جیسے کہ ہمارے استدلال میں کہ بعض اوقات روایتوں سے اس کو سپلیمنٹ کرنا ہے, کمپلیمنٹ کرنا ہے, اور پھر اس کے بعد آخری بات کیا کہ محکمات پر پرکھ کے دیکھنا ہے کہ اس کو وائولیٹ نہ کرے. تو یعنی اس کی ایک پکچر ابھی جو اگر آپ خالی ایک آیت کو لے لیں گے تو وہ پکچر انکمپلیٹ ہے, ٹھیک ہے. معاملہ وہاں پہ جو معرفت مل رہی ہے وہ ابھی مکمل نہیں ہے. اس کو دیگر آیتوں کے ساتھ آپ ملائیں, دیگر آیتوں کے ساتھ ملائیں, اور جیسے روایات اہل بیت علیہ السلام جو مصدقہ ہیں ان کے ساتھ ملائیں, اور پھر اس کے بعد اس کی مکمل تصویر بنے گی, اور وہ تصویر جو ہے وہ محکمات کو وائولیٹ نہیں کرنا چاہیے. یہ متشابہات ہیں. بینات کیا ہیں؟ بینات یعنی کہ جس کو کہا گیا بہت ساری جگہوں پر, یعنی آیات خداوندی کہ جو حقائق کو روشن کرتی ہیں, ٹھیک ہے. یعنی آپ میں خالص اس فرق کو محسوس کر پا رہے ہوں گے کہ فاؤنڈیشن ناٹ آلویز بینا, ٹھیک ہے. فاؤنڈیشنز جو ہوتی ہیں نا وہ بہت سارے لوگوں کے لیے آبسکیورڈ ہوتی ہیں. فاؤنڈیشن تک بہت کم لوگ ہوتے ہیں جن کے عقل اور فہم میں اتنی مضبوطی ہو کہ جو مالک یوم الدین کو حقیقتاً سمجھ سکے, ٹھیک ہے. یا وہ جو جملہ ہے الیہ یصعد الکلم الطیب والعمل الصالح یرفعہ، یہ اس محکم کو سمجھ سکیں. تو اس قسم کے جو ہے نا اس کو سمجھنے کے لیے بہت مضبوط عقل اور انسان کا معیار چاہیے. ٹھیک ہے، تو محکم بینہ نہیں ہے کہ جو روشن ہے، جو روشن کر رہا ہوتا ہے. تو روشن کرنے والی آیتیں کون سی ہیں کہ جس میں خدا نے کہا کہ یہ آسمان کو دیکھو، زمین کو دیکھو، فلاں کو دیکھو، یعنی زندگی کے اندر موجود جو مختلف عبرتیں ہیں، جو حقائق ہیں، یعنی کہ جیسے مثال کے طور پر کہ قبور جو ہیں وہ قبرستان جانا یہ ایک بینہ ہے، یہ آیت بینہ ہے جو انسان کے سامنے زندگی کی حقیقت کو روشن کرتی ہے. ٹھیک ہے، یعنی جو نظام خلقت ہے یہ ایک بینہ ہے کہ جو خالق کی صفات کو روشن کرتا ہے. تو قرآن کریم کتنے طریقوں سے آپ سے ہم سے کمیونیکیٹ کر رہے ہیں. قرآن کریم کتنے جا فرماتے ہیں کہ محکم آیات، متشابہات اور موضحات بینات. ٹھیک ہے، تین چیزیں. تو ہمیں ایسا بنا دے، ہمیں ایسا کر دے کہ ہم کیا کریں کہ آیات محکمات کے سامنے ہم تسلیم ہو جائیں. ٹھیک، آیات محکمات کے سامنے ہم تسلیم ہو جائیں، کیونکہ اس کے سامنے سوائے تسلیم کے اور کوئی دوسرا راستہ ہے نہیں. ٹھیک ہے، یہ بہت بہت ہی امپورٹنٹ پوائنٹ ہے. یہ صحیح، یعنی کہ زندگی کے اندر جیسے کچھ حقیقتیں ہوتی ہیں ان کے سامنے اگر انسان تسلیم نہ ہو اور ان میں آرگیومنٹ شروع کر دے تو اس کا نتیجہ ہلاکت کے سوا کچھ نہیں ہے. صحیح ہے، یہ بات واضح ہو رہی ہے، یہ بہت امپورٹنٹ ہے. ہاں، مطلب وہاں پر اگر آپ لاجک ڈھونڈنا شروع کر دیں کہ مطلب دن دن کیوں ہے، رات رات کیوں ہے، یہ فلاں میں تو دن کو رات بنا دوں گا یا رات کو دن بنا دوں گا، تو وہ اپنی ہی مصیبت کھڑی کرنا ہے اپنے لیے. ٹھیک ہے، یعنی جو محکمات ہیں کہ جو فنڈامنٹل ہے، فاؤنڈیشن ہے، جو جس پر پورے نظام کھڑا ہوا ہے. تو یعنی جیسے مثال کے طور پر محکمات میں کیا ہے کہ انسان اس بات کی نعوذ باللہ ایفرٹ کرے کہ جو مشیت خدا ہو میں اس کو ڈیفیٹ کروں گا. اور یہ میں کوئی یوں ہی بات نہیں کہہ رہا، پوری تاریخ میں ایسے لوگ ملتے ہیں، نہیں آج بھی موجود ہیں. فرعون، نمرود، ان سب کی مثالیں کیا ہیں؟ انہوں نے مشیت خدا کو ہرانے کے لیے کی ایفرٹ کی تھی نا، دیکھیں کیا حال ہوا. اور آج بھی جو لوگ یہ کام کر رہے ہیں ان کا بھی وہی حال ہونا ہے، انہی جیسا ہونا ہے. صحیح، تو محکم کے سامنے کیا ہے؟ التسلیم. مجھے اس بات کی توفیق عطا فرما دے کہ میں قرآن سے اس طریقے سے جڑوں کہ جو محکم آیات قرآن ہیں ان کے سامنے تسلیم ہو جاؤں. اور یہ سب باتوں کو دعا میں لانے کا کیا مطلب ہے؟ ان سب باتوں کو دعا میں لانے کا مطلب یہ ہے کہ بغیر فضل خدا، بغیر رحمت الہی انسان یہ کام نہیں کر سکتا، یہ بندے کے بس میں نہیں ہے. یہ ہم اس قسم کی ہم باتیں کر سکتے ہیں. ٹھیک ہے، باتیں کر لینا، ایون سمجھ لینا، اس سے مسئلہ تھوڑی حل ہوتا ہے. ان سب کو اس مقام اور اس منزل پر آنا یہ سب فضل خدا سے ممکن ہے. تبھی یہ بصورت دعا ہے کہ میں اس سے کیسا اعتقاد پیدا کروں، کیسے جڑوں، کیسے میری گرہ بندھے کہ محکم آیات کے سامنے تسلیم ہو جاؤں. اچھا، اس کے بعد جو متشابہات ہیں، متشابہات میں سب سے بڑی پرابلم کیا ہوتی ہے جس کی وجہ سے بعض لوگ اس کو شبہ میں ڈالنے والا بھی سمجھنا شروع کر دیتے ہیں، کیونکہ وہ ان اٹ سیلف انکمپلیٹ ہوتی ہے، اور بعض اوقات اس میں سے کچھ باتیں ایسی نکل رہی ہوتی ہیں کہ جو مطلب کہیں یہ کہیں آپ کو لے جاتی ہیں. کہ یعنی جیسے ایک آیت ہے نا کہ من کان فی ہاذہ اعمی فہو فی الآخرۃ اعمی، कि जो दुनिया की जिंदगी में अंधा है वो आखिरत में भी अंधा है। अब इसको आप समझे कि जो बेचारा दुनिया की जिंदगी में ब्लाइंड है, अब उसको कोई आयत जाके सुनाए कि तुम तो आखिरत में भी अंधे ही उठोगे। ठीक है, जाहिरी लफ्ज आपको क्या बता रहे हैं? हाँ ठीक है, जाहिरी लफ्ज आपको जो बता रहे हैं तो ये मुतशाबे है। या इसी तरीके से के जो सूरह आल इमरान की आयत है कि ये यहूद कहते हैं कि यदुल्लाह मगलूलतन, के अल्लाह के हाथ बंधे हुए, नहीं आप कह दें कि अल्लाह के हाथ बासित हैं, फैले हुए हैं। तो अब यहां पर खुदा हाथ का जवाब हाथ से ही दे रहा है कि वो कह रहे हैं कि अल्लाह का हाथ बंधे हुए हैं नऊज़ु बिल्लाह, और उनके जवाब में आप कह दें कि नहीं खुदा के हाथ फैले हुए हैं। तो अब यहां पर जब खुदा हाथों के, तो ये हाथ जो ये मुतशाबे हाथ हैं, ये किस मुहकम की तरफ जाएगी आयत? लैस कमिस्लिही शय, ये मुहकम है। ठीक है, मुहकम क्या है कि खुदा के मिसल कोई चीज नहीं है। या वलहुल मसलुल अला, कि अगर खुदा अपने हवाले से कोई मसल भी बयान करता है ना कि मिसाल, तो वो मसल अला है। उसको मसल अला का मतलब क्या, अपने लेवल पर रखकर मत समझना उस मिसाल को भी, उस फिजिकल अपेरेंट डोमेन में लाके नहीं उस मिसाल को भी समझना कि खुदा के हाथ का मतलब इंसान के हाथ, इक्वल टू ये इक्वल टू इंसान के हाथ। ठीक है, ये मोहकमात हैं। तो मुतशाबहात जो हैं, जहां पर आपको क्या मसला हो सकता है, ये प्रॉब्लम आ सकती हैं, तो वहां पर क्या करना है, इकरार। इकरार का मतलब क्या हुआ कि अगर आपको एक बात समझ में नहीं आ रही, अगर आपको कोई प्रॉब्लम फील हो रही है, तो इनकार नहीं करना कि ये क्या बात आ गई। यानी जैसे इमाम खुमैनी ने भी ये बात बहुत जगहों पर लिखी है, और अपने बेटे को जो खत लिखा था ना उसमें भी लिखी है, और कई किताबों में भी लिखी है कि मैं अपने बरादरान मोमिनीन से इल्तजा और दरख्वास्त करता हूँ, ये उनके वर्ड्स हैं, कि अगर उरफा या जो ये वो हजरात हैं कि जो आरिफान इलाही हैं, अगर उनकी बातें आपको, ऐसी बात आप पढ़ें कि जो आपने पहली कभी ना पढ़ी हो ना सुनी हो, तो उसको एट वंस इनकार करना या उनको बेदीन करार दे देना या उनको शरीयत के खिलाफ, प्लीज ये काम मत करें। ठीक है, कि मैं अपने इख्वान मोमिनीन से दरख्वास्त करता हूं कि ये काम ना करें, कि हर वो बात जो आपको समझ में नहीं आ रही है या हर वो बात जिस तक आपकी अकल नहीं पहुंच रही और आप उसको फौरन रद्द करके और मर्दूद करार दे के और दफा कर दें। तो मुतशाबह के मुकाबले में मुझे किस बात की तौफीक इनायत फरमा, मैं इकरार करूं, मुकर हूं, यानी इनकारी ना बन जाऊं कि अगर एक बात मुझे क्लियर नहीं है आयात मुतशाबहात में तो मैं उसका इंतजार करूं। ठीक है, यानी जैसे मैं आपको अपनी एक मिसाल दूं, ये सब शुरू शुरू के अंदर जो है ना, ये बिल्कुल मैं सारे प्रोसेस से गुजरा हूं कि एक आयत हमने वो पढ़ी, इन्नल्लाहा यहदी मन यशा व युज़िल्लु मन यशा, बेशक अल्लाह जिसकी चाहता है हिदायत करता है और जिसको चाहता है गुमराह करता है। अब मैं परेशान, ये क्या बात हुई? क्योंकि आप खुदा से भी जब कोई ताल्लुक रखते हैं या खुदा को भी आप इलॉजिकल तो नहीं एक्सपेक्ट करते ना, कि यानी कि खुदा जो है वो आपसे लाइक अ टायरेंट या डिक्टेटर बिहेव करेगा, ये तो आप नहीं एक्सपेक्ट करते खुदा से, है ना। वही ना, वहां पर भी एक हिसाब और कायदा और कानून होना चाहिए। तो इसने मुझे, इस आयत ने मुझे काफी परेशान किया, लेकिन फिर खुद ही कुछ दिनों के बाद वो आयत नजर आ गई कि बेशक खुदा गुमराह नहीं करता, ये सूरह बकरा की आयत, खुदा गुमराह नहीं करता मगर उन लोगों को कि जो अपने अहद को बार बार तोड़ते हैं या फसाद फैलाते हैं। तो उसका जवाब खुद ही मिल गया, यानी ये जो दो आयतें मिलके ये मुतशाबे, कि वो मुझे उस सवाल का जवाब वहीं से मिल गया कि जब बात हो रही है युज़िल्लु मन यशा, तो ये कोई लॉटरी है, ओनली डिस्क्रिप्शन नहीं है, बल्कि उसके पीछे भी एक दलील है कि जो लोग फसाद फैलाएंगे, जो लोग عہد کر کے خدا سے اور انسانوں سے اس کو توڑیں گے وہ ان پر خدا کی جانب سے گمراہی آئے گی. ٹھیک, تو متشابہ کا اقرار کرنا ہے, اور موضحات بینات ہی, اور جو بھی بینات واضح کریں اس کو تسلیم کرنا ہے. جیسے ابھی ہم نے بات کی کہ خدا کی روشن نشانیاں ہیں, یعنی جیسے آج کل کی دنیا میں بھی ہم اس بات کو دیکھتے ہیں, آبزرو کرتے ہیں کہ یعنی جن لوگوں نے مثال کے طور پر ڈی این اے پہ ریسرچ کی ہے, جن لوگوں نے ایسٹرونومی پر ریسرچ کی ہے, بلکہ فزکس میں جو آپ کے بھی علم میں ہوگا کہ یعنی جو چیزیں بار بار آئی ہیں جس میں ایک فائن ٹیوننگ ہے یا اس قسم کے جو کانسٹنٹس ہیں, نمبرز ہیں, کہ جو اس بات کو پروو کر رہے ہوتے ہیں کہ ان اس پورے نظام کا بائی چانس یا بائی ایکسیڈنٹ کریٹ ہونا امپاسبل ہے, یعنی اس کی تہ میں اتنی سوفسٹیکیٹڈ جو ہے نا وہ کیلکولیشنز ورک کر رہی ہیں, اور اس کے باوجود وہ کہتے ہیں کہ نہیں. تو یہ کیا ہے, یہ بیانات ہیں, کیونکہ قرآن کہہ رہا ہے آیات آفاقی, ہم اپنی آیتیں ان کو دکھائیں گے آفاق میں, یہ آیات آفاقی ہیں جو ہر جگہ موجود ہیں, یہ بینات ہیں, یہ حقائق کو روشن کر رہی ہیں, یہ چیخ چیخ کر خالق کی موجودگی کا اعلان کر رہی ہیں, لیکن انسان اس واضح دلیل کو قبول کرنے سے منکر ہے. تو یہ بات سمجھ میں آ گئی. ٹھیک ہے, میں پھر دوہرا دوں, قرآن کریم میں کتنی ہیں, تین, محکمات, متشابہات اور بینات. تو اے خدا مجھے کیسا بنا دے, میرے اعتقاد کو, میرے دین کو قرآن سے کیسا قائم کر دے کہ میں محکمات کے سامنے تسلیم ہو جاؤں, متشابہات کا اقرار کروں, کسی مطلب انکار نہ کروں چاہے سمجھ میں نہ آئے. سمجھ میں آ جائے تو بہت ہی اچھی بات ہے, جیسے میں نے آپ کو بتایا, لیکن سمجھ میں آنے میں وقت لگے گا, بالکل وقت لگے گا. متشابہات کو, اور جو بینات ہیں وہ میرے لیے واضح ہو جائیں, میرے دل دماغ, میری سماعت بصارت اس کے لیے اس پر پردے نہ پڑ جائیں. جو قرآن کریم نے بینات حقائق روشن کیے ہیں وہ سب کے سب میرے لیے واضح رہیں, روشن رہیں. ٹھیک ہے, تو بات آج یہاں تک رکھتے ہیں, اب نماز کا وقت بھی ہو رہا ہے. اللہم صل علی محمد و آل محمد. دیکھ لیں کوئی گڑبڑ تو نہیں ہوئی اس میں.